आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई यस पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनमा हार्दिक स्वागत गर्न चाहन्छु। साथै तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, तपाईहरूलाई थाहै छ यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको नयाँ नियम त्यसको पहिलो पुस्तक मती भन्ने सुसमाचारीय पुस्तकबाट पवित्र धर्मशास्त्रको अध्ययन गरिरहेका छौं, मनन र चिन्तन गरिरहेका छौं। श्रोता, यसै क्रममा आज हामी मती छ अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यहाँ हामी मूल विषयको रूपमा देख्छौं आन्तरिक इच्छा इरादाले धार्मिकताका बाहिर क्रियाहरूको अधिपत्य गर्दछ, जस्तै दान दिने, प्रार्थना, उपवास र धन सम्पत्ति दिने। परमेश्वरसित स्वर्गीय राज्यको विषयसँग सम्बन्ध त मित्र, आज हामी मती छ अध्याय एकदेखि तेह्र पदबाट शास्त्र अध्ययन गर्नेछौं। सर्वप्रथममा हामी देख्छौं दानहरू दिने तरिका र इरादा। मतीको छ अध्यायले धर्मको बाह्य भागसँग व्यवहार गर्दछ। हामीले पाँच अध्यायमा देख्यौं कि राजा प्रभु धार्मिकताको बारेमा बोल्नुहुन्छ, जुन प्रजाहरूसँग हुनै पर्छ। यो सदुकी फरिसीहरूको धार्मिकता भन्दा ठूलो र अधिक धेरै धार्मिकता हुनुपर्छ, अनि यो खाली ख्रिष्टमा विश्वास र भरोसाद्वारा मात्र आउँदछ। मती छ अध्यायमा मतीले धार्मिकताको बारेमा कुरा गर्छन् कि राज्यका प्रजाहरूले अभ्यास गर्नुपर्दछ। निश्चय नै परमेश्वरको लागि तपाईँ के गर्नुहुन्छ त्यसको खास उद्देश्य वा इरादा नै महत्वपूर्ण छ। कुनै तेस्रो पार्टी यो सम्बन्धमा घुस्न सक्दैन। यी कुराहरू आत्मा र परमेश्वर बीचका कुराहरू हुन्, अर्थात् तपाईँको आत्मा र परमेश्वर बीचका कुराहरू हुन्। यो अध्यायमा उल्लेखित विषयहरू दानहरू दिने, भेटीहरू दिने, प्रार्थना, उपवास, पैसा र भविष्यको लागि फिक्र चिन्ता चाहिँ व्यवहारिक विचारधीन कुराहरू हुन्। सर्वप्रथम हाम्रा प्रभुले दान भेटीहरूको बारेमा कुरा गर्नुहुन्छ। यो कुरा मनमा राख्नुहोस्, यो सबैले सरोकार राख्नुपर्ने कुरा धर्मको बाह्य कुराहरू धर्ममा देखाउने कार्यहरूसँग मात्र छ। आउनुहोस् आज हामी मती छ अध्याय एक पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कर्म नगर, नत्र त स्वर्गीयमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यद्यपि प्रभु येशूले आफ्नो टिप्पणी उहाँको आइरहेको राज्यको प्रजाहरू र नागरिकहरूलाई निर्दिष्ट गरिरहनु भए तापनि तपाई र मेरो लागि यहाँ महान सिद्धान्त छ। दुईमा भन्नुहुन्छ, यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्ना सामु तुरही नबजाऊ, जस्तो पाखण्डीहरूले सभागारहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। उहाँले यो
व्यङ्ग्यात्मक ढंगले मनमा सिधै छिर्ने व्यङ्ग्यको वचन बोलिरहनु भएको छ। जब फरिसीहरू गरीब दीन दुखीहरूलाई केही कुरा दिन चाहन्थे, यो तिनीहरूको चलन वा संस्कार रीति हुन्थ्यो। यरूसलेमको व्यस्त बाटोको एक कुनामा गएर तुरही बजाउने, यद्यपि उद्देश्य चाहिँ सम्पूर्ण गरीब दीन दुखी र आवश्यकतामा परेकाहरूलाई एकै ठाउँमा दानको ग्रहण गर्नको लागि निमन्त्रण भए पनि, यो तिनीहरूको निम्ति अरूहरूलाई आफ्ना असल कामहरू देखाउने उत्तम अवसर पनि थियो। अनि यही नै आज धेरै ख्रिस्टियनहरूको निम्ति एकदम सत्य छ। तिनीहरू देखाउनलाई पनि दिने गर्दछन्। हाम्रो प्रभुले भन्नुभयो, जब फरिसीहरू त्यस तरिकामा गर्ने काम गर्दछन्, तिनीहरूले तिनीहरूका इनाम पाइसकेका छन्। त्यो इनाम के हो त? तिनीहरू के पछि चाहिँ लागि परेका थिए त? दिनको उद्देश्य के थियो त? येशूले भन्नुभयो, तिनीहरूले त्यसो गर्नको कारण मानिसहरूबाट महिमा पाउनुलाई थियो। तिनीहरूले व्यस्त बाटोमा उभिएर तुरही बजाउथे, फुक्थे र हरेक मानिसहरू दगुर्दै हेर्न आउँथे कि कति उदार चितले तिनीहरूले दिए। अनि त्यो तिनीहरूका निम्ति इनाम थियो। तिनीहरूले दिने काम परमेश्वर र तिनीहरूको बीचको कुरा कति पनि थिएन। अहिले तपाईँ किन दिनुहुन्छ? किन दान दिनुहुन्छ? किन भेटी दिनुहुन्छ? किन दशांश दिनुहुन्छ? हामी विभिन्न तरिकामा दिन्छौं र दिन सक्छौ। केही वर्ष पहिले मलाई एक संस्थाको निम्ति भेटी उठाउनलाई जिम्मा दिइएको थियो र यो एउटा मण्डलीमा अर्थात चर्चमा उठाउनु पर्ने थियो। मलाई भनिएको थियो कि हरेक विश्वासीहरूलाई आफ्नो खुट्टामा उभ्याएर भर्न लगाउने कि तिनीहरू कतिसम्म यस महान कामको लागि दिन सक्छन् त। उदाहरणको लागि मलाई पहिले नै पूर्व जानकारी दिइएको थियो यो भन्नलाई कतिजना 500 रूपियाँ दिनेछन्। मैले सोधे, किन तपाईहरू यसरी भेटी उठाइरहनु भएको त? ती आयोजकले मलाई भने कि एकजना धनी विश्वासी छन् जसले कहिले पनि 10 रूपियाँ भन्दा धेरै भेटी हाल्दैनन्, नियमित भेटी उठाउँदा। यदि कतिजनाले 500 दिन चाहनुहुन्छ भनी उठाएर सोधिए, उसले त्यति भेटी दान तुरुन्तै दिनेछन्। म तपाईँलाई भनौँ, यो तुरही फुकाई हो, यो तुरही बजाई हो। त्यहाँ अर्को समूहका मानिसहरू छन् जसले ठूलो रकम दिन्छन्, तर तिनीहरू त्यसको तपाईँलाई व्यक्तिगत रूपमा दिन चाहन्छन् भेटी स्वरूप, तर सार्वजनिक सभामा। अनि एकजना पास्टरले भनिरहनु भएको थियो, हाम्रो मण्डलीमा एकजना विश्वासी हुनुहुन्थ्यो जसले म पुलपिटमा जानुभन्दा पहिले ठूलो रकमको चेक दिने गर्थ्यो। उसले सोच्थ्यो कि यसले मलाई एकदम धेरै खुशी पार्नेछ, उत्साहित गर्नेछ र म यसको पुलपिटबाटै पढेर सुनाइदिनेछु। एकजना उसको साथी म कहाँ आएर भन्यो, फल्ला फल्ला व्यक्ति त एकदम बेखुसी छ। उसले आफ्नो भनाइलाई निरन्तर भन्दै गयो कि उसले दिएको भेटी दानलाई मण्डलीहरूको समक्षमा बताइएन। अनि पास्टरले भन्नुभएछ, तिमीले भनेको कुरा सही हो, तर यो तिम्रो फल्ला फल्ला साथीले उसको औकात अनुसार त कति पनि दिएको छैन। अनि गत आराधना सेवाको दिन चिठीको खाम भित्र भेटीको रूपमा दिएको जुन रकम थियो, त्यो तिम्रो साथीले दिएको भन्दा दुई गुणा ज्यादा थियो। तर त्यस लिफा वा खाममा भेटी हालेर दिने व्यक्तिले भन्यो, कृपया गरेर आराधना सेवा नसकुन्जेलसम्म त्यो नखोल्नुहोला, कसैले थाहा नपाओस् भनेर आग्रह गर्यो। अमित्र, म तपाईँलाई भनौ, दिने काम तपाईँ र परमेश्वर बीचको कुरा हो। अनि जुन क्षण तपाईँ मानिसहरूको सामने प्रशंसा पाउनलाई त्यो गर्नुहुन्छ, तपाईँले त्यसको श्रेय प्रभुबाट स्वर्गमा कति पनि पाउनुहुन्न। आज ख्रिस्टियनहरू पनि यस्ता प्रवृत्तिमा धेरै झुकाउ भएको देख्छौ। तिनीहरू कुनै मण्डली भवनको लागि दान दिन्छन् वा कुनै सामाजिक कामको लागि, स्कूलको लागि, हस्पिटलको लागि, धारा निर्माणको लागि, दान दिन्छन्। तिनीहरूको नाम पत्र पत्रिकामा छापेको चाहन्छन्। कतिजना त आफ्नो नाम त्यस्ट निर्माणमा लेखेको चाहन्छन्। फल्ना फल्ना व्यक्तिले यति यति दियो, उसको सहायताले यो गरियो। मित्र, यो चाहिँ तुरै बजाई जस्तै हो। धेरै मानिसहरू त्यसो गर्न मन पराउँछन्। त्यस प्रकारको दिने काम परमेश्वरको सामुने कति पनि महत्वपूर्ण छैन। यो भनिएको छ, प्रभु भन्नुहुन्छ, होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कर्म नगर, नत्र त स्वर्गीयमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्ना सामु तुरै नबजाऊ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। अनि पत्तिनमा भनिएको छ, तर जब तिमी दान दिदछौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्। यो गर्न राम्रो होइन। एउटा हात चाहिँ गोजीमा अनि अर्को हात चाहिँ वरिपरि हेरेर माथि उठाएको वा माथि उठाउँदै मानिसहरूले यो थाहा पाओस् कि तपाईँ कति दिइरहनु भएको छ, वा अर्को शब्दमा हतार हतार गरी दाताहरूको सूचीमा नाम लेखाई सार्वजनिक रूपमा माइकबाट घोषणा गर्न नलगाउनुहोस्। हाम्रो प्रभुले भनिरहनु भएको छ, जब तपाईँ आफ्नो हात गोजीमा केही कुरा दिनको लागि हाल्नुहुन्छ त्यसको अति नै गोप्य रूपमा गर्नुहोस्, ताकि अर्को हातले थाहा नपाओस् तपाईँले के गरिरहनु भएको छ, कति दिइरहनु भएको छ। यो प्रभुले भन्नुभएको कुरा पाखण्डीहरूको निम्ति अति नै व्यङ्ग्यात्मक कटु वचन हो। के हाम्रा लिबरल उद्धारवादी ख्रिस्टियनहरू डाँडाको उपदेशद्वारा वास्तवमा जीवन जीरहेका छन्? मलाई त्यस्तो लाग्दैन। त्यसपछि हामी सत्य प्रार्थनाको चिन्हहरू देख्दछौ, संकेतहरू देख्दछौ। पद पाँचमा भनिएको छ, जब तिमी प्रार्थना गर्दछौ तब पाखण्डीहरू जस्ता नहौ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखुन् भनी खड़ा भएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। मित्र, प्रभुले एकदम कठोर भाषा प्रयोग गर्नुभएको छ। तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तिनीहरू प्रार्थना गर्दछन् ताकि मानिसहरूले तिनीहरूलाई देख्न सकुन् कि तिनीहरू कति धेरै धार्मिक मानिस छन्। एकजना मानिस प्रार्थनाको सल लगाएर यताउता घुम्दछन्, जुनले यस तथ्यको विज्ञापन गर्दछ कि उनी प्रार्थना गरिरहेका छन्। येशू प्रभुले भन्नुभयो, जब मानिसले त्यसरी प्रार्थना गर्छ उसले आफ्नो इनाम पाइसकेको छ, मतलब उसले चाहेको कुरा उसले पाइसकेको छ। मानिसहरूले उसलाई देखोस् भन्ने उसको इच्छा त्यो उसले पाइसकेको छ। तर उसको प्रार्थना गर्न बसेको घर वा मण्डली भवनको छत भन्दा माथि गएको हुँदैन। याद राख्नुहोस्, अर्थात त्यो परमेश्वरबाट सुनाई भएको ग्रहणयोग्य भएको प्रार्थना हुँदैन। परमेश्वरलाई खुशी पार्ने र उहाँबाट प्रशंसा पाउने इनाम पाउने त्यो प्रार्थना भएको हुँदैन। आज हामी विश्वासी ख्रिस्टियनहरूले यो कुरा थाहा पाउन आवश्यकता छ। छ पदमा भन्नुहुन्छ, तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। यहाँ हामीले परिवर्तन गर्ने, क्रान्ति ल्याउने विचारधारासँग व्यवहार गरिरहेका छौं। तपाईँले ध्यान दिनुभएको होला, प्रभु येशूले पिता शब्दको प्रयोग गर्नुभएको। यिनीहरू राज्यका नागरिकहरू हुन् जसको बारेमा प्रभु कुरा गरिरहनु भएको छ। आज तपाईँ र म कसरी परमेश्वरको सन्तान बन्दछौ? युहाना 1:12 पदले हामीलाई उत्तर दिन्छ, जतिले उहाँलाई ग्रहण गरेका छन् तिनीहरूलाई सन्तान बन्ने अधिकार दिनुभएको छ, तिनीहरूलाई पनि जसले उहाँको नाममा विश्वास गरेका छन्। हाम्रा प्रभुले निकोदिमसलाई भन्नुभयो, तिमीले नयाँ जन्म पाउनै पर्छ, नत्र हामीले परमेश्वरलाई हाम्रो पिता भनेर बोलाउन सक्दैनौ। अनि पुरानो नियममा तपाईले परमेश्वरसँग मानिसको सम्बन्धमा पिता शब्द प्रयोग भएको कति पनि पाउनुहुने छैन। समग्र इसरायली जाति वा इसरायल राष्ट्रलाई परमेश्वरद्वारा इसरायल मेरा सन्तान भनिएको छ, तर व्यक्ति विशेषको रूपमा चाहिँ होइन, जस्तो आज विश्वासीहरू व्यक्ति विशेषको रूपमा उहाँको सन्तान छोरा छोरी बनेका हुन्छन्। प्रभु येशूले नयाँ सम्बन्धको बारेमा यहाँ कुरा गरिरहनु भएको छ। प्रार्थनाको विषयको सम्बन्धमा हामीलाई गोप्य र इमानदार हुन आग्रह गरिएको छ। धेरै अपरिचित परमेश्वरका सन्तानहरू ख्रिष्टको न्याय आसनको सामुने वास्तविक प्रार्थनाका व्यक्तिको रूपमा प्रकट हुन गइरहेका छन्। अनि सात पदमा हामी पढ्छौ, र प्रार्थना गर्दा अन्य जातिहरू जस्तै व्यर्थ नबरबराउ, किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाई हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। मैले एकजना मानिसले उही एउटै प्रार्थना अर्को दिनमा गरेको सुनेको छु। उसले आफ्नो विन्ती दर्जनौं पल्ट दोहोर्याए। प्रभु येशूले भन्नुहुन्छ, यदि हामीले एकपल्ट पितासँग विन्ती गर्यौं भने उहाँले सुन्नुहुन्छ। अनि आठ पदमा भनिएको छ, आठ पदमा, यसकारण तिनीहरू जस्ता नहौ, किनभने तिमीहरूले उहाँसँग माग्न भन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। प्रार्थना सरलता संक्षिप्तको हुनु पर्छ, साथै हुनुपर्दछ इमानदारीताको। मती छमा देख्छौ, जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा बसेर ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रो पितालाई प्रार्थना गर। तपाईँको प्रार्थना तपाईँ र परमेश्वर बीचको हो। अनि दोस्रो सरलता, मती छको सात पदमा, व्यर्थ नबरबराउ अर्थात व्यर्थमा शब्दको नदोर्याउ वा दोर्याउने काम नगर, पर त्यही कुरा प्रभुलाई भन जुन तिम्रो मनमा छ, किनभने तिनीहरूले उहाँसित माग्नुभन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुरा खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। यद्यपि उहाँले हामीलाई के कुराको खाँचो छ भनी अघिबाटै जान्नुभए तापनि हामी उहाँका आएर मागेको चाहनुहुन्छ। अहिले उहाँले हामीलाई प्रार्थनाको नमूना दिनुहुन्छ, तर तिमीहरूका प्रार्थना चाहिँ यस किसिमले गर। हामीले प्रभुको प्रार्थना भनिने यस अनुच्छेदलाई हेर्नभन्दा पहिले म तपाईलाई भनौं कि यसको म कति पनि सार्वजनिक सेवामा प्रयोग गर्दिन। मलाई लाग्दैन कि आराधना सेवामा उपस्थित जमात उठेर यो भनेको हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, जबकि तिनीहरूका घरमा पहिले नै सम्पूर्ण भोजनहरू आहारहरू पर्याप्त छन्। यो चाहिँ ती मानिसहरूको निम्ति अर्थपूर्ण प्रार्थना हो जो भोका छन्, जो दरिद्र छन्, तर हुने खाने विश्वासीहरूको आराधनाको सेवाको अन्त्यमा यो प्रार्थना प्रासंगिक छैन। अर्थात हुने खाने विश्वासीहरूले आराधनाको सेवाको अन्त्यमा यो प्रार्थना गर्न त्यति उचित जस्तो लाग्दैन, किनभने यो तिनीहरूको निम्ति व्यर्थ शब्दको दोहोराइ हो। तथापि यो सम्पूर्ण श्रेणी तहका विश्वासीहरूको लागि अद्भुत प्रार्थनाको नमूना हो। भनिएको छ नौ पदमा, तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे हाम्रा पिता जो स्वर्गीयमा हुनुहुन्छ, तपाईँको नाम पवित्र होस्। मित्र, हामी भन्दछौ कि यो प्रभुको प्रार्थना हो, तर यहाँ उल्लेखित प्रार्थना प्रभु येशूको प्रार्थना हुन सक्दैन। होइन, उहाँले यो प्रार्थना गर्नु भएन। उहाँ तपाईँ र मसँग एकसाथ मिलेर यो भन्न सक्नुहुन्न, हे हाम्रा पिता, किनभने परमेश्वर पिता र परमेश्वर पुत्र बीचको सम्बन्ध चाहिँ ईश्वरत्वमा सम्बन्ध हो। यो स्थान वा ओहदाको सम्बन्ध हो, जन्मबाटको सम्बन्ध होइन। तर म चाहिँ खाली ख्रिष्टमा विश्वासद्वारा परमेश्वरको सन्तान पुत्र बन्न सके, त्यसकारण ख्रिष्ट मसँग यो भनाईमा एकसाथ मिल्न सक्नुहुन्न, हे हाम्रा पिता जो स्वर्गीयमा हुनुहुन्छ। परमेश्वर यो विश्वमा कैदी वा बन्धुवा हुनुहुन्न, उहाँ त्यहाँ त्यसभन्दा अझ पर र अझ माथि हुनुहुन्छ। उहाँ वायु अन्तरिक्षहरूमा वा शून्यमा भन्दा माथि हुनुहुन्छ। उहाँ सृष्टि भन्दा महान हुनुहुन्छ। उहाँ विश्व ब्रह्माण्डको सिंहासनमा बसिरहनु भएको छ र यो उहाँको नियन्त्रणमा छ। तपाईँको नाम पवित्र होस्। उहाँको नाम त पवित्र पहिले नै छ, तर कुन तरिकामा हामी परमेश्वरको नामलाई पवित्र पार्न सक्छौ? यो मेरो विचार हो कि हाम्रा जीवनहरूद्वारा हामीले उहाँको नामलाई पवित्र पार्नुपर्छ। जब अब्राहम कनान देशमा गए, त्यहाँका कनानीहरूले अवलोकन गरे कि तिनीहरूका ठाउँमा नयाँ छिमेकी आएका छन् र तिनले परमेश्वरको वेदी बनाएका छन्। अब्राहम जही कही गए तापनि परमेश्वरको वेदी बनाउँथे। अनि जब अब्राहमले कनानीहरूसँग लेनदेन र व्यवहार गर्न शुरू गरे, तिनीहरूले उसलाई इमानदारी व्यक्ति पाए। तिनीहरूले पत्ता लगाए कि अब्राहमले भनेका हरेक कुरामा तिनीहरूले भरोसा गर्न सक्थे। अन्त्यमा तिनीहरू निष्कर्षमा आए कि अब्राहमले पूजा आराधना गर्ने परमेश्वर पवित्र हुनुहुन्छ। अनि अभिमेलेकले अब्राहमलाई भन्यो, तिमीले गर्ने सम्पूर्ण काममा परमेश्वर तिमीसँग हुनुहुन्छ। हेतको सन्तानले भने, तपाई हाम्रो बीचमा सामर्थ्य शासक हुनुहुन्छ। सम्पूर्ण अब्राहमको जीवनले परमेश्वरको लागि उसले महसुस गरेको आदरको प्रकट गर्दछ। निश्चय नै अब्राहमको कारण कनानमा परमेश्वरको नाम पवित्र गरिएको थियो। मित्र, आज तपाईँ र मेरो जीवनले परमेश्वरको नामको पवित्र गरिरहेको छ।
यो कुराको हामी विचार गरौं। श्रोता, हामीले भनेका थियौं कि आज हामी मती 6:1-13 पदसम्म अध्ययन गर्नेछौ, तर हामीले आज खालि मती 6:1-10 पदसम्म मात्र अध्ययन गर्न सक्यौं। बाँकी हामी अर्को दिनदेखि निरन्तर जारी राख्नेछौ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिउन्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।